بسم اللہ الرحمن الرحیم، السلام علیکم۔ آج ہم آپ کے لیے کتاب اردو لازمی آزمائش اشاعت جماعت نویں دسویں کے لیے سندھ ٹیکسٹ بک بورڈ ریکارڈ کرنے جا رہے ہیں۔ یہ کتاب الصفہ آڈیو لائبریری کی جانب سے ریکارڈ کی جا رہی ہے۔ آئیے کتاب کا پارٹ نمبر 7 صفحہ نمبر 103 سے سنتے ہیں۔ ہدایات برائے اساتذہ۔ نمبر 1، طلبہ کو دفتری اور مزاحیہ تحریر کا فرق واضح کر کے بتائیے۔ نمبر 2، محاورے تلاش کرنے میں بچوں کی مدد کیجیے۔ پیج نمبر 104، حکیم محمد سعید، ولادت 1920، وفات 1998۔ حکیم محمد سعید دہلی میں پیدا ہوئے۔ آپ کے والد کا انتقال بچپن ہی میں ہو گیا تھا۔ 9 سال کی عمر میں حافظ قرآن ہو گئے۔ تقسیم ہند کے بعد کراچی آئے اور دوا سازی کا ایک بڑا مطب ہمدرد قائم کیا۔ وہ اردو، فارسی، عربی اور انگریزی کے بڑے اسکالر تھے۔ انہیں کراچی میں مطب سے واپسی پر شہید کر دیا گیا۔ حکیم صاحب نے پاکستان میں نونہال بچوں کا رسالہ شائع کیا اور تقریباً 200 سے زیادہ کتابیں بھی لکھیں، جو کہ طب، ادب، سائنس، صحت اور اسلامی معلومات پر مشتمل ہیں۔ انہوں نے بہت سے ملکوں کے سفر نامے بھی لکھے۔ وہ صوبہ سندھ کے گورنر بھی رہے، مگر اس کا معاوضہ تک نہ لیا۔ حکیم صاحب بہت سے اعزازات سے نوازے گئے، جس میں ستارہ امتیاز اور نشان امتیاز شامل ہیں۔ پیج نمبر 105، کچھ ورق تاریخ سے۔ نونہالو، تمہیں معلوم ہے کہ برٹش میوزیم کیا ہے؟ میں بتاتا ہوں۔ برٹش میوزیم دنیا کی سب سے مشہور اور اہم لائبریری ہے۔ یہ ایک آرٹ گیلری بھی ہے، جہاں مجسمہ سازی، مصوری، نقاشی اور ظروف سازی کے بہترین نمونے موجود ہیں، جو دنیا بھر سے جمع کر کے یہاں رکھے گئے ہیں۔ ان میں قدیم یونان، مصر، بابل، فارس، ہندوستان، چین اور جاپان کے نوادرات شامل ہیں۔ یہاں تاریخ سے پہلے کے زمانے کی یادگار چیزوں کا بھی ایسا قیمتی ذخیرہ ہے جو دنیا کے کسی اور میوزیم میں نہیں ہے۔ برٹش میوزیم میں قلمی نسخے، پرانی کتابیں، سرکاری دستاویزات، نقشے اور ڈاک کے ٹکٹ ہیں، اور دنیا بھر میں آثار قدیمہ کی کھدائی سے حاصل ہونے والے نادر اور نایاب کتبے، مٹی کے برتن، مورتیاں اور دوسری چیزیں ہیں، جن سے تاریخ کے مختلف ادوار کی تہذیب اور تمدن کا پتہ چلتا ہے۔ یہ تحقیق کا کام کرنے والوں کے لیے اہم معلومات فراہم کرتی ہیں۔ پیج نمبر 106، برٹش میوزیم کی لائبریری دنیا کی 3 سب سے بڑی لائبریریوں میں شمار ہوتی ہے۔ دوسری 2 عظیم لائبریریاں پیرس کی لائبریری ببلیوٹک نیشنل اور واشنگٹن کی لائبریری آف کانگریس ہے۔ یہاں 70 لاکھ سے زیادہ کتابیں ہیں۔ ان میں زیادہ تر انگریزی ہی کی کتابیں ہیں، لیکن دنیا کی دوسری زبانوں کی کتابیں بھی موجود ہیں۔ برٹش میوزیم کی لائبریری کے 3 بڑے حصے ہیں۔ ایک حصہ مطبوعہ یعنی چھپی ہوئی کتابوں کا ہے۔ اس میں کتابیں، دستاویزات، نقشے اور ڈاک کے ٹکٹ ہیں۔ دوسرا حصہ مخطوطات یعنی قلمی نسخوں کا ہے۔ یہاں 3rd صدی قبل مسیح سے اب تک کے یورپین مخطوطات ہیں۔ تیسرا حصہ مراکش سے لے کر جاپان تک کے مخطوطوں اور چھپی ہوئی کتابوں کا ہے۔ اخبارات کی الگ لائبریری ہے۔ برٹش میوزیم لائبریری کے مخطوطات کے حصے میں یونان کے آئین کے بارے میں ارسطو کی اپنے ہاتھ سے لکھی ہوئی ایک تحریر بھی موجود ہے۔ نونہالو، تمہیں جاننا چاہیے کہ البیرونی اور ابن الحسم کون تھے۔ البیرونی کا نام ابو ریحان بن احمد تھا۔ اسلامی دنیا کے ایک عظیم سائنسدان تھے۔ وہ ریاضی، فلکیات، معدنیات اور دواؤں کی خاصیت کے ماہر، سیاح اور آثار قدیمہ کے عالم بھی تھے۔ البیرونی نے اپنی زندگی کے 50 سال علم حاصل کرنے اور کتابیں لکھنے میں گزار دیے۔ ان کو ان کتابوں پر شاہی دربار سے بڑے انعامات بھی پیش کیے گئے، لیکن انہوں نے کوئی انعام قبول نہیں کیا۔ وہ شاہی انعام کو اپنے علمی مقام اور مرتبے کے خلاف سمجھتے تھے اور کسی انعام کی پرواہ کیے بغیر لکھنے میں لگے رہتے تھے۔ پیج نمبر 107، البیرونی نے 100 سوا 100 کتابیں لکھی ہیں۔ ان میں جیومیٹری، ریاضی، جغرافیہ، زمین کے علم، فلکیات اور دواؤں کے علم پر کتابیں شامل ہیں۔ البیرونی کے اہم سائنسی کارناموں میں طول البلد اور عرض البلد کا نام کا معلوم کرنا اور دنیا میں پہلی بار قدرتی چشموں کے بارے میں یہ ثابت کرنا ہے کہ وہ زمین کے نیچے پانی میں برقی کیمیائی عمل کے زور سے ابھرتے ہیں۔ انہوں نے دریا اور زمین کی گہرائی معلوم کرنے کا طریقہ بھی بتایا اور معدنیات کے علم میں بڑا اضافہ کیا۔ انہوں نے بہت سی جڑی بوٹیوں کی خصوصیات اور ان کے فائدے اور مختلف زبانوں میں ان کے نام بھی بتائے۔ ہیئت، ایسٹرونومی اور ریاضی کے مطالعے کے لیے البیرونی نے ہندوستان کا سفر کیا اور وہاں کے رسم و رواج اور رہن سہن کے طریقوں کا غور سے مطالعہ کیا۔ پھر غزنہ واپس آ کر کتاب الہند کے نام سے ایک کتاب لکھی اور وہ ساری معلومات جو انہیں ہندوستان میں حاصل ہوئی تھی اس میں جمع کر دی۔ ہندوستان کے عالم البیرونی سے اتنے متاثر ہوئے کہ انہیں علم کا دریا کہنے لگے۔ البیرونی کا انتقال 1048 عیسوی میں ہوا۔ ابن الحسم کا نام ابو علی الحسن تھا۔ برسوں کی تحقیق کے بعد روشنی پر ایک کتاب لکھی جس میں انہوں نے پہلی بار یہ بتایا کہ روشنی کیا ہے۔ انہوں نے روشنی کو توانائی قرار دیا جسے آج ساری دنیا تسلیم کرتی ہے۔ اس کتاب میں بتایا گیا ہے کہ آنکھ کیسے دیکھتی ہے اور اس کی اندرونی بناوٹ کیسی ہے۔ ابن الحسم نے یہ اصول بیان کیا کہ جب روشنی کی شعائیں کسی باریک سوراخ سے گزر کر کسی پردے پر پڑتی ہیں تو وہ اس پردے پر اس جسم کا الٹا عکس ڈالتی ہیں جس سے نکل کر وہ آ رہی ہیں۔ پیج نمبر 108۔ انہوں نے عملی طور پر اس کا مظاہرہ کر کے دکھایا، یعنی ایک شمع کا الٹا عکس پردے پر ڈالا۔ یہی کیمرے کا اصول ہے۔ ابن الحسم نے بصریات، دیکھنے کا علم کے علاوہ ریاضی اور فلکیات میں بھی بڑی مہارت حاصل کی۔ وہ 965 عیسوی میں پیدا ہوئے، بصرے میں اپنی تعلیم مکمل کی اور بغداد چلے گئے جو اس زمانے میں اسلامی دنیا کا سب سے بڑا علمی مرکز تھا۔ وہاں انہوں نے مختلف علماء اور سائنسدانوں سے ملاقات کی اور ان سے علمی مذاکرے کیے۔ بغداد سے وہ قاہرہ گئے اور پھر اپنی زندگی کا بڑا حصہ وہیں گزار دیا۔ اس نامور مسلمان سائنسدان کا انتقال 1043 میں ہوا۔ ماخوذ از لندن اور کیمبرج۔ مشق، سوال نمبر 1، درج ذیل سوالات کے جواب دیجیے۔ الف، برٹش میوزیم میں کیا کیا چیزیں موجود ہیں؟ بے، دنیا کی سب سے مشہور اور اہم لائبریری میں کیا کیا شاہکار موجود ہیں؟ جیم، البیرونی کو کس کتاب نے شہرت دی؟ دال، برٹش میوزیم کی لائبریری کو کتنے حصوں میں تقسیم کیا گیا ہے اور ان میں کیا رکھا گیا ہے؟ ہاں، روشنی کتاب کس نے لکھی؟ اس میں کن باتوں کا تذکرہ کیا گیا ہے؟ واو، کیمرے کا بانی کون ہے؟ پیج نمبر 109۔ سوال نمبر 2، درج ذیل جوابات میں سے درست جواب پر صحیح کا نشان لگائیے۔ الف، عالمی کانگریس ہوئی، نمبر 1، پاکستان میں، نمبر 2، تہران میں، نمبر 3، لندن میں، نمبر 4، ایران میں۔ بے، پیرس کی لائبریری کا نام ہے، نمبر 1، بیبلیوٹیک نیشنل، نمبر 2، بیبلیوٹیک پروونشل، نمبر 3، بیبلیوٹیک ڈویژنل، نمبر 4، بیبلیوٹیک ریجنل۔ نمبر جیم، برطانیہ کی لائبریری میں کتابیں موجود ہیں، نمبر 1، 50 لاکھ، نمبر 2، 60 لاکھ، نمبر 3، 70 لاکھ، نمبر 4، 80 لاکھ۔ دال، البیرونی نے علم حاصل کرنے اور کتابیں لکھنے میں گزار دیے، نمبر 1، 10 سال، نمبر 2، 20 سال، نمبر 3، 40 سال، نمبر 4، 50 سال۔ ہاں، ابن الحسم کا نام تھا، نمبر 1، حکیم محمد سعید، نمبر 2، ابو علی الحسن، نمبر 3، سید حسین نصر، نمبر 4، فخر الدین رازی۔ सवाल नंबर 3, दर्जेल कालम अलिफ को कालम बे से मिलाइए। अलिफ ब्रिटिश म्यूजियम की डायरेक्टर, बे के अजीम साइंसदान थे। अलिफ अलबैरूनी इस्लामी दुनिया, बे आलमी मरकज की हैसियत दी है। अलिफ हकीम मोहम्मद सईद ने, बे फलकियात के माहिर थे। अलिफ इब्नुल हसम रियाजी और, बे ब्रिटिश म्यूजियम लंदन पर सफरनामा लिखा है। अलिफ हुकूमत बरतानिया ने ब्रिटिश म्यूजियम को, बे मिस्र थी। पेज नंबर 110 110। सवाल नंबर 4, दर्जे लफ्ज़ों में से मुतरादिफ के जोड़े मिलाइए। ख्वाहिश अक्स कीमती नादिर मुश्किल दुश्वार नायाब तमन्ना साया बेश बहा सरगर्मी। तुलबा अपने सफ़र की रौदात लिखकर टीचर को दिखाएं। वो बातें जो एक सयाह को अपने सफ़र के दौरान महसूस होती हैं और मुख्तलिफ होने के साथ दिलचस्प और हैरत अंगेज नज़र आती हैं, वो उन्हें अपने हम वतनों के लिए कलम बंद कर लेता है, उसे सफ़रनामा कहते हैं। हिदायत बराए असातज़ा। नंबर 1, तुलबा को तकरीर के उसूल यानी इस्तदलाल, दुरुस्त तलफ़्फ़ुज़ और उम्दा लबो लहजे से बात करने की मशक कराइए। नंबर 2, मुस्लिम साइंसदानों के हालात मालूम करने के लिए मुख्तलिफ किताबें तजवीज़ कीजिए। नंबर 3, तुलबा को पाकिस्तान के तारीखी मकामात के मुतालिक आगाही दीजिए। पेज नंबर 111। गालिब बहसियत मकतूब निगार और नसर निगार। मिर्ज़ा मोहम्मद असदुल्ला बेग खान नाम, नजमुद्दौला दबीरुल मुल्क और निज़ाम जंग खिताबात, मिर्ज़ा नोशा उर्फियत और गालिब तखल्लुस था। पहले असद तखल्लुस रखा, फिर गालिब इख्तियार किया। अभी 5 ही बरस के थे कि वालिद का इंतकाल हो गया। चचा नसरुल्ला बेग ने आपकी परवरिश की। 9 बरस की उम्र में चचा का साया भी सर से उठ गया, चुनाचे मिर्ज़ा अपने ननियाल में आ गए। 13 बरस की उम्र में उनकी शादी हो गई। शादी के बाद आप दिल्ली चले आए। गालिब से पहले उर्दू खतूत बड़े मुश्किल अंदाज से लिखे जाते थे। मुसज्जा नसर में तवील अलकाब हुआ करते थे, लेकिन गालिब ने ऐसा नया और दिलचस्प अंदाज इख्तियार किया कि जिसने उर्दू नसर का अंदाज ही तब्दील कर दिया। आपकी नसरी तसनीफात और तालीफात में नसर फारसी, औद हिंदी, खतूत, उर्दू मौला खतूत, 5 आहंग खतूत, लताइफ गैबी, आत बुरहान लुगत, महर नीम रोज़ तारीख और दस्तंबू काबिल ज़िक्र हैं। सफ़ा नंबर 112। गालिब के खतूत। नंबर 1, बनाम गौहर पाल तफ्ता। क्यों साहब, रूठे ही रहोगे या कभी मनोगे भी? और अगर किसी तरह नहीं मनते तो रूठने की वजह तो लिखो। मैं इस तन्हाई में सिर्फ खतूत के भरोसे जीता हूँ, यानी जिसका खत आया मैंने जाना कि वो शख्स तशरीफ लाया। खुदा का एहसान है कि कोई दिन ऐसा नहीं होता जो अतराफ़ो जवानिब से 2-4 खत नहीं आ रहते हों, बल्कि ऐसा भी दिन होता है कि 2-2 बार डाक का हरकारा खत लाता है। 1-2 सुबह को और 1-2 शाम को मेरी दिल लगी हो जाती है। दिन उसके दिन उनके पढ़ने और जवाब लिखने में गुजर जाता है। ये क्या सबब 10-10, 12-12 दिन से तुम्हारा खत नहीं आया, यानी तुम नहीं आए। खत लिखो साहब, ना लिखने की वजह लिखो। आध आने में बुखल ना करो, ऐसा ही है तो बेरंग भेजो। सोमवार 27 दिसंबर 1857। गालिब माखूज़ गालिब के खतूत खलीक अंजुम। सफ़ा नंबर 113। नंबर 2, बना मीर मेहदी मजरूह। आहा, मेरा प्यारा मीर मेहदी आया। आओ भाई, मिजाज तो अच्छा है, बैठो। ये रामपुर है, दारुस सरवर है, जो लुत्फ यहाँ है वो और कहाँ। पानी, सुभान अल्लाह, शहर से 300 कदम पर एक दरिया है और कूसी उसका नाम है। बेशुबा चश्मा आबे हया की कोई सोत इसमें मिली है। खैर, अगर यूं भी है तो भाई आबे हयात उम्र बढ़ाता है, लेकिन इतना शीरी कहाँ होगा। तुम्हारा खत पहुंचा, तरद्दुद अबस, मेरा मकान डाक घर के करीब और डाक मुंशी मेरा दोस्त है। ना उर्फ लिखने की हाजत, ना मोहल्ले की हाजत, बेवसवास खत भेज दिया कीजिए और जवाब लिया कीजिए। यहाँ का हाल सब तरह खूब है और सोहबत मरकूब है। इस वक्त तक मेहमान हूँ, देखूँ क्या होता है। लड़के दोनों मेरे साथ आए हैं, इस वक्त उससे ज्यादा नहीं लिख सकता। फरवरी 1960। गालिब, माखूज हज़ गालिब के खतूत, मुरतबा खलीक अंजुम। पेज नंबर 114। मश्क सवाल नंबर 1, दर्ज ज़ेल सवालात के जवाब दीजिए। अलिफ, गालिब ने किस मकाम से मीर मेहदी मजरू के नाम खत तहरीर किया। बे, दरियाए कूसी कहाँ वाक़े है। जीम, गालिब ने दरियाए कूसी के पानी की क्या खसूसियत बयान की है। दाल, बीरंग खत से क्या मुराद है। हाँ, मुंशी हरगोपाल तुफ्ता के नाम खत का आगाज किस तरह किया गया है। वाओ, गालिब ने मीर मेहदी मजरू को बेवसवास खत भेज देने का क्यों कहा। सवाल नंबर 2, दुरुस्त जवाब पर सही का निशान लगाइए। अलिफ, मेरा मकान डाक घर के करीब और डाक मुंशी मेरा है। नंबर 1 दोस्त, नंबर 2 भाई, नंबर 3 चचा, नंबर 4 खालू। बे, अहा मेरा प्यारा आया। नंबर 1 मीर मेहदी, नंबर 2 मीर तकी मीर, नंबर 3 मीर दर्द, नंबर 4 मीर हसन। जीम, आबे हयात बढ़ाता है। नंबर 1 माल को, नंबर 2 दौलत को, नंबर 3 उम्र को, नंबर 4 फासले को। दाल, जिसका ख़त आया मैंने जाना कि वो शख्स लाया। नंबर 1 तशरीफ, नंबर 2 खुशखबरी, नंबर 3 पैगाम, नंबर 4 तोहफा। सफ़ा नंबर 115। हाँ, आ आने में ना करो। नंबर 1 तंग, नंबर 2 बुखल, नंबर 3 सखावत, नंबर 4 फरोख। सवाल नंबर 3, दर्ज ज़ेल खाली जगहें दुरुस्त लफ्ज लिखकर पुर कीजिए। अलिफ, ये रामपुर है, जो डैश यहाँ है वो और कहाँ। बे, शहर से 150 कदम पर एक दरिया है। जीम, क्यों साहब, डैश ही रहोगे। दाल, मैं इस डैश में सिर्फ खतों के भरोसे जीता हूँ। हाँ, चश्मा आबे हया की कोई डैश इसमें मिली है। सवाल नंबर 4, दुरुस्त बयान पर सही का निशान लगाइए। अलिफ, जिसका ख़त आया मैंने जाना कि वो शख्स तशरीफ़ लाया। बे, गालिब के ख़त रस्मी अंदाज के होते हैं। जीम, गालिब ने ख़त लिखने का नया अंदाज ईजाद किया। दाल, खतूत गालिब से उर्दू नसर को बहुत फ़ायदा हुआ। सवाल नंबर 5, दर्ज अल्फाज अपने जुमलों में इस्तेमाल कीजिए। हरकारा, तरद्दुद, अबस, अतराफ़ो जवानिब, बुखल। सवाल नंबर 6, अपने दोस्त को ख़त लिखिए जिसमें किसी पिकनिक का अहवाल दर्ज हो। सरगर्मियाँ, नंबर 1 तुलबा अखबारात का मुताला करें और किसी कालम पर अपनी राय तहरीर करें। नंबर 2 तुलबा शहर के नाजिम को इलाके की सफाई के बारे में दरख्वास्त लिखें। हिदायात बराए असातज़ा, नंबर 1 तुलबा को ख़त और दरख्वास्त के चंद नमूने फराहम कीजिए। नंबर 2 दरख्वास्त लिखते वक्त तुलबा की रहनुमाई कीजिए। सफ़ा नंबर 116, हिस्सा नज़म। सफ़ा नंबर 117, मौलवी मोहम्मद इस्माइल मीरठी, विलादत 1844, वफात 1917। مولوی محمد اسماعیل میر تھی ہندوستان کے شہر میرٹھ میں پیدا ہوئے۔ ابتدائی تعلیم میرٹھ ہی میں پائی، پھر عربی اور فارسی کے استاد کی حیثیت سے میرٹھ اور سہارنپور کے اسکولوں میں خدمات انجام دیں۔ آخر میں آگرے میں سینٹرل نارمل اسکول میں استادوں کو تربیت دیتے رہے۔ وہاں سے ریٹائر ہو کر واپس میرٹھ آ گئے اور یہیں انتقال فرمایا۔ اسماعیل میرٹھی کا شمار بچوں کے اہم شاعروں میں ہوتا ہے۔ بچوں اور نوجوانوں کے لیے بہت سی اصلاحی اور اخلاقی نظمیں لکھیں۔ آپ کی شاعری زبان کی پاکیزگی اور بیان کی سادگی کا نہایت عمدہ نمونہ ہے۔ آپ کی نظمیں ہندوستان اور پاکستان کی درسی کتابوں میں پڑھائی جاتی رہی ہیں۔ آپ کا سارا کلام کلیات اسماعیل کے نام سے شائع ہو چکا ہے۔ درسی کتاب میں شامل حمد اسی کلیات سے لی گئی ہے۔ پیج نمبر 118، حمد۔ حاصلات تعلم۔ یہ نظم پڑھ کر طلبہ مصرے اور شعر کی تعریف بیان کر سکیں اور نشاندہی کر سکیں، نظم کا مرکزی خیال بیان کر سکیں، حمد کو ترنم سے پڑھ سکیں۔ خدایا نہیں کوئی تیرے سوا، اگر تو نہ ہوتا تو ہوتا ہی کیا، تصور تیری ذات کا ہے محال، کسے یہ سکت اور کہاں یہ مجال۔ بنائی ہے تو نے یہ کیا خوب چھت، کہ ہے سارے عالم کی جس میں کھپت، یہ تارے جو ہیں آتے جاتے ہوئے، چمکتے ہوئے جگمگاتے ہوئے، چراغ ایسے روشن جو بن تیل ہیں، یہ تیری ہی قدرت کے سب کھیل ہیں، یہ لال و گوہر ہیں جو بکھرے پڑے، زمین سے بھی ہیں ان میں اکثر بڑے، یہ قائم ہے تیری ہی تقدیر سے، بندے ہیں بہم سخت زنجیر سے۔ پیج نمبر 119، وہ زنجیر کیا ہے کشش باہمی، نہ اس میں خلل ہو نہ بیشی کمی، ہے ان سب کا آئین ایجاد ایک، ہنر ایک ہے اور استاد ایک۔ ماخوذہ کلیات اسماعیل میرٹھی۔ مشق، سوال نمبر 1، درج ذیل سوالات کے جواب دیجئے۔ الف، نظم میں چھت سے کیا چیز مراد ہے؟ بے، شاعر نے زنجیر کسے کہا ہے؟ جیم، لال و گوہر سے شاعر کی کیا مراد ہے؟ دال، اللہ تعالیٰ کی قدرت کن باتوں سے ظاہر ہوتی ہے؟ ہاں، ہم کے دوسرے، پانچویں اور آخری شعر کی وضاحت کیجیے۔ سوال نمبر 2، اس حمد کا مرکزی خیال بیان کیجیے۔ سوال نمبر 3، خالی جگہوں میں مناسب لفظ لکھیے۔ الف، بندھے ہیں ڈیش سخت زنجیر سے۔ بے، وہ ڈیش کیا ہے کشش باہمی۔ جیم، بنائی ہے تو نے یہ کیا ڈیش چھت۔ دال، یہ تیری ہی ڈیش کے سب کھیل ہیں۔ ہاں، تصور تیری ڈیش کا ہے محال۔ پیج نمبر 120، آپ اس حمد کے پہلے 2 مصرے غور سے پڑھیے۔ آپ نے دیکھا کہ یہ دونوں ایک خاص وزن اور آواز رکھتے ہیں۔ اس طرح کے چند بامانی لفظوں پر مشتمل مصروں یا کلام کو شعر کہا جاتا ہے۔ ہر شعر کے 2 حصے ہوتے ہیں اور ہر حصے کو مصرع کہا جاتا ہے۔ پہلے مصرے کو مصرع اولی اور دوسرے مصرے کو مصرع ثانی کہتے ہیں۔ مثال، خدایا نہیں کوئی تیرے سوا، مصرع اولی، اگر تو نہ ہوتا تو ہوتا ہی کیا، مصرع ثانی۔ یہ تنہا شعر کی علامت ہے اور عین مصرے کی علامت ہے۔ سوال نمبر 4، جوابات دیجئے۔ الف، اس حمد میں کل کتنے مصرے اور کتنے شعر ہیں؟ بے، کسی اور نظم کا ایک شعر لکھ کر مصرع اولی اور مصرع ثانی کی نشاندہی کیجئے۔ سوال نمبر 5، درج ذیل سوالات میں سے درست جواب پر صحیح کا نشان لگائیے۔ الف، ایک شعر میں مصرے ہوتے ہیں، نمبر 1، 2، نمبر 2، 4، نمبر 3، 6، नंबर चार, आठ बे। हम के चौथे शेर में बिन तेल के चरागों से मुराद है, नंबर एक फूल, नंबर दो सितारे, नंबर तीन बल्ब, नंबर चार हीरे। जीम, इस दुनिया की हर चीज कायम है, नंबर एक तदबीर से, नंबर दो तकबीर से, नंबर तीन जंजीर से, नंबर चार तकदीर से। पेज नंबर 121, दाल। इस नज़म में लफ्ज आइन का मतलब है, नंबर एक तरीका, नंबर दो कानून, नंबर तीन जाप्ता, नंबर चार उसूल। हाँ, कायनात में सब खेल हैं, नंबर एक हिम्मत के, नंबर दो कुदरत के, नंबर तीन इज्जत के, नंबर चार फुर्सत के। सरगर्मियाँ, नंबर एक तुलबा अल्लाह ताला की शान, कुदरत और सिफात के बारे में 20 जुमलों पर मुश्तमिल चार्ट तैयार करके क्लास में आवीज़ा करें। नंबर दो तुलबा ये हम्द तरन्नुम से पढ़ें। हम्द वो नज़म है जिसमें अल्लाह सुबहाना ताला की तारीफ बयान की जाती है। हिदायत बराए असातजा, तुलबा को हम्द की तारीफ से आगाह कीजिए। नंबर दो दीगर शोरा के मुंतखब हमदिया अशार तुलबा को याद करवाइए। नंबर तीन तन्हा शेर और मिसरे की अलामत के इस्तेमाल पर तुलबा को मुतवज्जो कीजिए। पेज नंबर 122, अमीर मीनाई। विलादत 1829, वफात 19। अमीर अहमद मीनाई लखनऊ के एक दीनी और इल्मी खानवादे में पैदा हुए। आपने तिब, लसानियात, तसव्वुफ, फ़लसफ़ा, फ़िक्हा, मंतक, तारीख, मौसीकी, रियाजी और क़ानून के उलूम हासिल किए। आपका शुमार बड़े उल्मा में किया जाता है। आपको उर्दू, फ़ारसी और अरबी ज़बान पर उबूर हासिल था। आपने हम्द, नात, मसनवी, कसीदे और गज़ल में इजहार ख्याल किया, मगर ख़ास वजह शोहरत नातिया शायरी है। आपकी शायरी अवाम में बहुत मकबूल है। आपकी कुतुब इंतखाब यादगार, सनम खाना इश्क, अमीरुल लुगात, मरातुल गैब, मीनाए सुखन, ख़याबान आफरीनश और महामिद ख़ातिमुन नबीयिन काबिल ज़िक्र हैं। आप अपनी किताब अमीरुल लुगात की अशात के लिए हैदराबाद दक्कन गए और वहीं इस दार फ़ानी से कूच कर गए। इस तरह तारीख नात गोई की अजीम शख्सियत हमसे जुदा हो गई। पेज नंबर 123, नात। हासिलात तालुम, ये नज़म पढ़कर तुलबा नंबर एक हमदो नात और मनकबत में फ़र्क जान सकें, नंबर दो काफ़िये की तारीफ बयान कर सकें और निशानदही कर सकें, नंबर तीन नात का मरकजी ख्याल बयान कर सकें। नात, खल्क़ के सरवर शाफ़ महशर सल्लल्लाहु अलैहि वालैहि वसल्लम, मुरसले दावर ख़ास पैगंबर सल्लल्लाहु अलैहि वसल्लम, नूरे मुजस्सम नय्यरे आज़म सरवरे आलम मोनसे आदम, नूह के हमदम खज़र के रहबर सल्लल्लाहु अलैहि वसल्लम, तहरे सखावत काने मुरव्वत आया रहमत शाफ़ उम्मत, मालिक जन्नत कासिम कौसर सल्लल्लाहु अलैहि वालैहि वसल्लम, रहबर मूसा हादी ईसा तारक दुनिया मालिक उकबा, हाथ का तकिया खाक का बिस्तर सल्लल्लाहु अलैहि वसल्लम, महर से ममलू रेशा रेशा नात अमीर अपना है पेशा, विर्द हमेशा रहता है अक्सर सल्लल्लाहु अलैहि वसल्लम। माखूज़ महमद खातिम नबीन अमीर मीनाई। पेज नंबर 124, सवाल नंबर एक, दर्जेल सवालात के जवाब दीजिए। अलिफ, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को आया रहमत क्यों कहा गया है? बे, इस नेमत में कौन कौन से इस नात में कौन कौन से नबियों का नाम आया है? जीम, कासिम कौसर से क्या मुराद है? दाल, हम्द और नात में क्या फ़र्क है? हाँ, नात के पहले और तीसरे शेर की तशरीह कीजिए। सवाल नंबर दो, इस नात का मरकजी ख्याल बयान कीजिए। किताब का पार्ट नंबर 7 यहाँ कंप्लीट होता है। पार्ट का किताब का बकिया हिस्सा किताब के पार्ट नंबर 8 में सुनिए।